यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 161 जनाको मृत्यु, 50 जना बेपत्ता। बेपत्ताको खोजी र घाइतेको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयद्वारा जानकारी। विपदको समयमा सबै मिलेर प्रभावितको उद्धार र पुनस्थापनामा लाग्ने सर्वदलीय बैठकमा दलका नेताहरूको प्रतिबद्धता। बाढ़ीबाट देशभरका 16 जलविद्युत आयोजनामा क्षति र इजरायलद्वारा लेबनानमा निरन्तर हमला।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बाढ़ी पहिरो र डुबानमा परि हालसम्म देशभर 161 जनाको मृत्यु भएको छ भने 50 जना बेपत्ता भएका छन्। विपदमा परि 101 जना घाइते भएका छन्। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि 9,983 सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म 3,661 जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो। यसैगरी बाढ़ी पहिरोले 322 घरमा क्षति र 16 पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपदको समयमा सबै मिलेर प्रभावितहरूको उद्धार, राहत वितरण र पुनस्थापनामा लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी विगतका विपत्तिहरूमा जस्तै राजनीतिक दलहरूका साथै देशका विभिन्न सामाजिक संघ संस्थाहरू र नागरिक समाज मिलेर अगाडि बढ्दा जस्तो सुकै जोखिमको सामना गर्न सकिने भएकाले अहिलेको बेलामा पनि आफूहरू त्यस अनुसार अगाडि बढ़न तयार रहेको बैठकमा नेताहरूले बताउनु भएको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बताउनुभयो। सर्वदलीय बैठकले जिल्ला विपद व्यवस्थापन समिति, जिल्लास्थित यातायात समिति लगायतका सम्बद्ध संस्थाहरूको समन्वयमा बाढ़ी पहिरोका कारण अलपत्र परेका यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने, अवरूद्ध सड़कहरू यथाशक्य चिठो सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तदारूकतापूर्वक लाग्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले बताउनुभयो।
पहिरो र बाढ़ीले आवागमन अवरूद्ध भई गन्तव्य पुग्न नसकी फसेका यात्रुहरूलाई सम्बन्धित जिल्ला व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सम्बन्धित प्रदेश विपद व्यवस्थापन समिति र सुरक्षाकर्मीको संयुक्त पहलमा गन्तव्यसम्म पुर्याउने निर्णय भएको छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सुचारू गर्ने, यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत गृहहरूको मरम्मत सम्भार गरी विद्युत आपूर्तिलाई सहज बनाउने, संचार तथा सूचना प्रविधि मन्त्रालयले अवरूद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारू गर्ने, खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायतका अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलै प्राप्त गर्न सकिने व्यवस्था मिलाउने निर्णय छ।
यस्तै सर्वदलीय बैठकले बाढ़ी पहिरोका कारण घरवास गुमाउनेहरूका लागि राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको व्यवस्था मिलाउने निर्णय गर्नुका साथै केही ठाउँमा अवरूद्ध विद्युत आपूर्ति तथा संचार सेवा, खानेपानी लगायतका सेवाहरूलाई सम्बद्ध पक्षले तत्काल सुचारू गर्न पहल गर्ने निर्णयहरू गरेको छ। संचार मन्त्री गुरूङले बाढ़ी पहिरोका कारण आएको विपदको अवस्थामा स्वास्थ्य क्षेत्रमा महामारी समेत आउन सक्ने सम्भावनालाई पहिले नै मध्यनजर गरी आवश्यक तयारीमा रहन स्वास्थ्य मन्त्रालय र सम्बद्ध सबै निकायलाई बैठकबाट आग्रह गरिएको बताउनुभयो। यस्तै सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले खोज उद्धार र राहतका कार्यक्रमलाई सरकारले अझ प्रभावकारी बनाउनु पर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो। माओवादी केन्द्रका नेता बस्नेतले विपदपछिको व्यवस्थापनका लागि तीनै तहका सरकार, अन्य सरोकारवाला निकाय तथा राजनीतिक दलहरू आवश्यक समन्वयका साथ जुट्नुपर्ने र त्यसका लागि सबै तयार रहेको बताउनुभयो।
सबै तहका सरकारहरूको बीचमा उपयुक्त समन्वय गर्नु पर्यो। त्यसपछि सरकारका आफ्नै विभिन्न निकायहरू छन्, अन्तर सरकारी निकायहरू छन्, ती अन्तर सरकारी निकायहरूको समन्वय राम्रोसँग गर्नु पर्यो। सबै राजनीतिक दलहरू लगायतको सबै नागरिक समाजदेखि सबै सरकारवालाहरूको बीचलाई समन्वय गर्ने सबैका प्रयासहरूलाई एकीकृत गरेर एउटा एकीकृत योजनामा खोज उद्धारको कामलाई थप प्रभावकारी बनाउनको लागि, राहतको कामलाई थप व्यवस्थित गर्नको लागि, उपचारको घाइतेहरूको उपचारको कामलाई थप व्यवस्थित गर्नको लागि, त्यस अलावा भोलिका दिनमा पुनर्स्थापना पुनर्निर्माणका अन्य कामहरू छन् त्यसलाई व्यवस्थित गर्न सरकारले ध्यान दियोस् भन्ने हामीले सुझाव राखेका छौं। यो बेला पक्ष प्रतिपक्ष नभएर यो विपदले उत्पन्न गरेको चुनौतीहरू छ, यो जे परिस्थिति छ यसलाई सामना गर्नको लागि हामी सबैले ऐक्यबद्ध भएर लाग्ने हाम्रो प्रतिबद्धता पनि जाहेर गरेका छौं।
यस्तै बैठकबाट बाहिरिने क्रममा संचारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले खोलाको मापदण्डलाई मिस्न नहुने अहिलेको क्षतिले पाठ सिकाएकोले भविष्यमा भौतिक पूर्वाधार निर्माण गर्दा त्यसलाई मार्ग निर्देशका रूपमा लिनु आवश्यक रहेको र आफूले छलफलका क्रममा त्यस्तो सुझाव दिएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद ज्ञानेन्द्र बहादुर शाहीले विपदको बेलामा बजारमा मूल्य नियन्त्रित तुपमा बढ़िरहेकाले त्यसलाई नियन्त्रण गरी जनतालाई राहत दिन सरकार सजग हुनुपर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो। सर्वदलीय बैठकमा नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रमुख राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। सरकारले यसअघि हिजो पनि समन्वयात्मक बैठक राखेर विपदपछिको उद्धार, राहत र व्यवस्थापनका कामलाई चुस्त बनाउने र जनतालाई राहतको अनुभूति दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुका साथै सबैलाई मिलेर विपदको सामना गर्न आह्वान गरेको थियो। बाढ़ी तथा पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले उपलब्ध सम्पूर्ण स्रोत साधनको परिचालन गरी खोजी कार्य जारी रहेको जानकारी दिनुभयो।
असोजको 13 गते साँझ 7:45 161 जनाको मृत्यु, 107 जना घाइते, 50 जना बेपत्ता र 3695 जना को उद्धार भइसकेको छ। तर यो उद्धार गर्ने क्रम अझै पनि निरन्तर छ। प्रहरीहरू र सेनाको हेलिकप्टर, प्राइभेट हेलिकप्टरहरू समेतको प्रयोग गरेर सबै ठाउँमा उद्धारको लागि सबै सुरक्षा कर्मीहरू सबै परिचालित भएको अवस्था छ। मूलत पहाड़ी भूमिमा जहाँ बाटो छैन, जहाँ पानी पनि आइराखेकै अवस्था छ र यो संचारको सुविधा नभएको ठाउँमा चाहिँ सूचना आउने क्रम पनि ढिलो भएको हुनाले अझै यो चाहिँ बाटोमा हिँडेर पैदल हिँडेर गएर उद्धार गर्नुपर्ने ठाउँ र कतिपय मान्छे बेपत्ता भएर जस्तो काभ्रेकै कुरा गरौँ, यो भकुण्डे बेसीको साइडतिर बाटो पुरै ताछिएर गएको हुनाले मानिसहरू एउटा टापु जस्तो ठाउँमा बस्न परेको अवस्था, त्यहाँबाट उद्धार गरेर लिएर आउनलाई पनि त्यहाँ समस्या भएका छन्। यसैले अलिकति टाइम लाग्ने नै देखिन्छ।
यो समाचार तयार पार्दासम्म पहिरोमा परि 107 जना घाइते भएको र बेपत्ता 50 जनाको खोजी कार्य जारी रहेको प्रवक्ता कार्कीले बताउनुभयो। नेपाली कंग्रेसले लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोबाट पीड़ित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। कंग्रेस कार्य सम्पादन समितिको आज बसेको बैठकले बाढ़ी र पहिरोबाट बेपत्ता भएका नागरिकको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूको निशुल्क उपचार गर्न अनुरोध गरिएको प्रवक्ता प्रकाश चरण महतले जानकारी दिनुभयो। यसै गरी बैठकले बाढ़ी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि आग्रह गरेको प्रवक्ता महतले जानकारी दिनुभयो।
बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढंगले गर्न, सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेहरूको निशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सम्पादन समितिले सरकारलाई अनुरोध गरेको छ। जुन आपत विपदमा परेका नागरिकहरू छन्, बाटो बाटोमा रोकिएका छन् र अझै खोजी राहत कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि सरकारसँग आग्रह गरेको छ।
कंग्रेस कार्य सम्पादन बैठकले नेपाली कंग्रेसका विभिन्न संगठनमा आबद्ध नेता कार्यकर्तालाई नागरिक तहमा गएर पीड़ितको उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ। बैठकले बाढ़ी पहिरोले देशभरकै विच्छेद भएको सड़क सञ्जाल, पुलहरू चाँडोभन्दा चाँडो पुननिर्माण गर्नुपर्ने, तत्काल पुल बनाउन नसक्ने ठाउँमा बेली ब्रिज उपलब्ध गराई चाड़पर्वमा आफ्नो घर जान सक्ने परिस्थिति बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ। यसैगरी बैठकले नेपाली कंग्रेसको तर्फबाट सरकारको विपद राहत कोषमा 50,00,000 रूपियाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो। यसै गरी बैठकले मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। उपनिर्वाचनमा खड़ा गरिने उम्मेद्वारलाई दलको औपचारिक पत्र प्रदान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरिने पनि बैठकले निर्णय गरेको हो। नेकपा एमाले अविरल वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोबाट पीड़ित बनेका नागरिकलाई उद्धार राहत र घाइतेको उपचारमा सघाउन सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको आज बसेको बैठकले आगामी 3 दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण संकलन गर्ने, विस्थापित बनेका घाइते भएकाहरूलाई राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। यसै गरी बैठकले सबैभन्दा धेरै बाढ़ी पहिरो पीड़ित स्थल धादिङ, काभ्रे, मकवानपुन र सिन्धु लीमा राहत तथा उद्धारमा खटिने तथा विस्थापित घाइते र मृत्यु भएकाको परिवारलाई सहयोग गर्न सरकारसँग समन्वय गर्ने सचिव अधिकारीले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सड़क यथाशीघ्र संचालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सुनिल बाबु ठकालले मातहतका निकाय मार्फत आफ्ना संयन्त्र र स्रोत साधन प्रयोग गरी अवरूद्ध सड़क खुलाउनका लागि तदारूकताका साथ काम भइरहेको जानकारी दिनुभयो। वर्षापछि आएको बाढ़ी पहिरो सहित डुबानका कारण देशभर 41 सड़कको 64 स्थानमा अवरोध भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका जोड्ने सड़कमा सामान्य क्षति भएका स्थानमा मरमत गरी आज अबेरसम्म यातायात संचालनमा ल्याउन निर्देशन दिइएको प्रवक्ता ढकालले बताउनुभयो। नेपाली कंग्रेसका संघीय सांसदले विपदको घड़ीमा राहत व्यवस्थापनका लागि 15 दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। कंग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज 11 र 12 गतेको अविरल वर्षाका कारण बाढ़ी र पहिरोबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकार मार्फत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले विपदमा परि ज्यान गुमाउने प्रति श्रद्धांजली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। यस्तै प्राकृतिक प्रकोपमा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। कंग्रेस सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा बसेको बैठकले देशभरि क्षतिग्रस्त सड़क, पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायत अत्यावश्यक पूर्वाधार यथाशीघ्र पुननिर्माण गर्न सरकारसँग आग्रह गरेको छ। यस्तै बैठकले बाढ़ी पहिरोमा परि घरबारविहीन भएकाहरूको यथाशीघ्र उचित पुनस्थापनाको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिनुभयो। विमान कम्पनीहरूले आगामी 3 दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्। विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना भएपछि टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने वायु सेवा संचालक संघको आजको बैठकले निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनु भएको छ। चीन भ्रमण गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन आग्रह गर्नुभयो। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न 16 जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार बाढ़ीका कारण आयोजनाहरूको विद्युत गृह प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडले प्रवर्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्राउने पोखरीमा क्षति पुगेको छ। सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी 4 बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो। आयोजना संचालनका लागि तामा कोशी 5 सहयोग लिन लागि कुल 456 मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ। खानेपानी मन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्त दुरूस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले 3 लगातारको वर्षाले खानेपानी प्रणाली अन्तर्गत मात्र करिब 1 अर्ब क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुहुँदै क्षतिको पूर्ण विवरण लिई प्राथमिकताका साथ खानेपानी प्रणालीलाई पुनस्थापित गर्न निर्देशन दिनुभएको हो। प्राकृतिक विपदका बेला महामारी जन्य रोगहरू निम्तन सक्नेतर्फ विज्ञले सचेत गराएका छन्। अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सिर्जना भएको उल्लेख गर्दै उहाँहरूले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराउनु भएको हो। सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पानीजन्य रोगहरू झाडा पखाला हैजा तथा कीटजन्य रोग डेंगू मलेरियाको संक्रमण बढ़न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गर्नुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूले उद्धार गरिएका घाइतेको निशुल्क उपचार गर्न आग्रह गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई 24 घण्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन आग्रह गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बाढ़ी र डुवानले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बसेको बैठकमा मन्त्री अधिकारीले बाढ़ीले कृषि क्षेत्रमा के क्षति पुर्याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो संकलन गर्न निर्देशन दिनुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई अनुरोध गर्नुभएको छ। समाज कल्याण परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री सुडीले आज परिषदमा आकस्मिक बैठक गरी देशभर बाढ़ी पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरोकार भएका निकायलाई अनुरोध गर्नु भएको हो। नेपाल बीमा प्राधिकरणले हालैको अविरल वर्षाका कारण आएको बाढ़ी तथा पहिरोबाट नागरिकको घर सम्पत्ति तथा संरचनाहरूमा भएको क्षतिको बीमा दावी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। बाढ़ी तथा पहिरोबाट भएको क्षतिको बीमा दावीलाई सरलीकरण गर्ने र छिटो दावी भुक्तानी गर्ने सम्बन्धमा आज नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले दावी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमा कम्पनीहरूले छिटो दावी भुक्तानी दिनुपर्ने बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो। नेपालमै पहिलो पटक 5 वर्ष अघि सञ्चालनमा आएको नेपालगंज स्थित ल्याण्डफिल साइट फोहोर मैला व्यवस्थापनका लागि उपयोगी बने पनि प्रशोधन कार्य प्रभावकारी ढंगले हुन सकेको छैन। दैनिक फोहोर उठाएर ल्याण्डफिल साइटमा लगिए पनि प्रशोधनका लागि जनशक्ति अभाव हुँदा फोहोरलाई मोहोरमा बदल्ने उद्देश्य हासिल गर्न कठिनाई भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
2076 भदौमा एसियाली विकास बैंक एडीबीको साझेदारीमा झण्डै 39 करोड़ रूपियाँको लागतमा एकीकृत फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्याण्डफिल साइट बनेको हो। 13 बिघा 5 कक्षा क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटमा 32 वर्षसम्म फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो, तर गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई बजार क्षेत्रबाटै छुट्याएर ल्याण्डफिल साइटमा लगी नियमित रूपमा सेग्रिगेशन अर्थात पृथकीकरण गर्न नसक्दा समस्या भएको छ। फोहोर मैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील अभियन्ता गोपाल
नेपालगंजको निमित्त एउटा फोहोर व्यवस्थापन गर्ने एकदम अभिन्न अङ्ग हो, त्यसलाई राम्रो गरेर सफा गरेर राख्नुपर्छ। नेपालगंज उपमहानगरपालिकालाई म अहिलेदेखि यहीँबाट भन्छु, त्यो फोहोर प्रशोधन गर्नको निमित्त प्लास्टिक एकतिर, फोहोर एकतिर, सिसा एकतिर र काटन एकतिर गराएर सबै अलग अलग गराएर डम्पिङ साइटलाई सौन्दर्यकरण गरेर राख्नुहोस्।
नेपालगंजबाट दैनिक 24-30 टन फोहोर संकलन हुन्छ, तर महिनामा 40 टन जति फोहोर मात्रै सेग्रिगेशन भइरहेको छ। यो हिसाबले फोहोर व्यवस्थापनका लागि बनाइएका सेलहरू निर्धारित समय भन्दा निकै पहिले भरिने देखिएको छ। 4 वटा सेल रहेकोमा एउटा सेलले 8 वर्ष धान्ने अवस्था छ। 15-20 वर्षमा ल्याण्डफिल साइट भरिने जोखिम बढ्दै गएको छ। प्रशोधनको काम प्रभावकारी नहुँदा फोहोरको डंगुर थुप्रिँदै जान थालेको छ। ल्याण्डफिल साइट इन्चार्ज शिव लामी छाने,
कुहिनेर नकुहिने फोहोरको लागि हामीले बाल्टिनीहरू पनि शुरूको टाइममा वितरण गरेका थियौँ। यही साइडमै छुट्टिया भए अझ सजिलो हुन्थ्यो, उहाँलाई छुटाउँदाखेरि अलिक गाह्रो, शुरूमा सोचेको अनुसार चाहिँ हामीले गर्न नसकेको पार्ट चाहिँ अलिक कमजोरै भएको छ।
ल्याण्डफिल साइट आफ्नो मातहत आएपछि आर्थिक भार ठेक्न नसक्ने कारण देखाउँदै नेपालगंज उपमहानगरपालिकाले त्यति बेलै कर्मचारी कटौती गरेको थियो। जनशक्ति कटौती भए पश्चात प्रशोधन मेसिनबाट हुने सेग्रिगेशनको काम ठप्प प्राय भएको छ। पछिल्लो समय त झन कम्प्याक्टर मेसिन समेत बिग्रिएको अवस्था छ। सरसफाई तथा वातावरण शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी,
नगरपालिका ह्यान्डओभर भइसकेपछि त्यत्रो आर्थिक व्यवहार नगरपालिकाले व्यवहार नसक्ने भएको हिसाबले कर्मचारीहरूको चाहिँ कटौती भएको हो। सेग्रिगेसन चाहिँ सोचे अनुरोध चाहिँ हामी गर्न सकेनौँ, त्यसले कन्टिन्यू गर्न सकेनौँ।
करोडौंको लगानीमा निर्माण भएको ल्याण्डफिल साइट उचित तरिकाले सञ्चालनका लागि तदारूकता देखाउन सके मात्र फोहोरबाट मोहर कमाउने नेपालगंज उपमहानगरपालिकाको उद्देश्य हासिल हुन सक्छ। त्यसका लागि समयमै फोहोर प्रशोधन हुन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब बाँकी समाचार। काम गरौं मुटु बचाऊ भन्ने नाराका साथ आज विश्व मुटु दिवस नेपालमा पनि मनाइएको छ। दिवसको अवसरमा आज नियमित व्यायाम र खानपानबाट मुटु रोगको जोखिम कम हुने सन्देश सहित जनचेतनामूलक कार्यक्रम आयोजना गरियो। धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नुनको मात्रा कम गर्ने, नियमित करिब 30 मिनट व्यायाम गरेमा मुटु रोगबाट बस्न सकिने चिकित्सकहरूले बताउनुभयो। मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य 8 वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति 10 बजेसम्म इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स आईएफआर प्रणालीमा उडान अनुमति दिइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमा हवाई हमलालाई निरन्तरता दिएको छ। लेबनानमा पछिल्लो इजरायली हमलामा कम्तीमा 15 जनाको ज्यान गएको स्थानीय संचार माध्यमले जनाएका छन्। इजरायली सेनाले गत केही घण्टामा लेबनान स्थित हिजबुल्लाहका विभिन्न अखडाहरूमा हमला गरिएको बताएको छ। इजरायल डिफेन्स फोर्सेज आईडीएफले टेलिग्राम रूपमा एपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै इजरायलतर्फ रकेट प्रहार गर्न प्रयोग गरिने लन्चरहरूलाई निशाना बनाइएको थियो। हिजो हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाह इजरायली आक्रमणमा मारिएका पुष्टि गरेको थियो। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा सशस्त्र समूहले 7 जना मजदूरको गोलीहानी हत्या गरेको छ। पंजाब प्रान्तबाट कामका लागि बलुचिस्तान प्रान्त गएका मजदूरमाथि पंजगुर जिल्लामा रहेको एक घरमा हिजो राति आक्रमण भएको थियो। अब आर्थिक समाचार।
बाढ़ी र पहिरोका कारण ऊर्जा क्षेत्रमा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी पहिरोले अहिले 1100 मेगावाट बिजुली उत्पादन रोकिएको छ। बाढ़ी र पहिरोका कारण मुलुकको ठूलो जलविद्युत आयोजना तामाकोशी बन्द भएको र लामो समय बन्द गर्नु परे लोड व्यवस्थापनमा नै समस्या पर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यस्तै अन्य विभिन्न 16 जलविद्युत आयोजनामा बाढ़ी पहिरोले क्षति पुर्याएको र तीनलाई सुचारू गर्न प्रयास जारी रहेको पनि प्राधिकरणले जनाएको छ। यस्तै बाढ़ी र पहिरोका कारण सिंचाईतर्फ 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति आकलन गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। उता लगातारको वर्षाले देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोको प्रभावले राजधानी काठमाण्डुमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
क्यानाडा T20 त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल र ओमन भेट्दैछन्। किङ सिटीमा आज हुने खेल राति 9:45 बजे हुनेछ। शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानाडासँग नेपाल 14 रनले पराजित भएको थियो। क्यानाडालाई दिएको 124 रनको लक्ष्य पछ्याएको नेपालले 19 ओभरमा सबै विकेट गुमाउँदै 109 रन मात्रै बनाउन सक्यो। कप्तान रोहित कुमार पौडेलले सर्वाधिक 37 रन बनाए। कुशल मल्ल 12, देव खनाल 11 र सन्दीप लामिछाने 10 रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। सन्दीप लामिछाने र सोमपाल कामीले समान 3 तथा रिजन ढकाल र दिपेन्द्र सिंहरीले समान 1 विकेट लिए। त्यसैले नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिडनीमा आयोजना हुने 5औं संस्करणको ढोरपाटन रनिङ कप भलिबल 2024 खेल्ने भएका छन्। ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एक दिने महिला र पुरूष ढोरपाटन रनिङ कप 2024 असोज 20 गते आइतबार अर्बन बास्केटबल सेन्टर लिडनमा हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 161 जनाको मृत्यु, 50 जना बेपत्ता। बेपत्ताको खोजी र घाइतेको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयद्वारा जानकारी। विपदको समयमा सबै मिलेर प्रभावितको उद्धार र पुनस्थापनामा लाग्ने सर्वदलीय बैठकमा दलका नेताहरूको प्रतिबद्धता। बाढ़ीबाट देशभरका 16 जलविद्युत आयोजनामा क्षति र इजरायलद्वारा लेबनानमा निरन्तर हमला। यसका साथै साँझ 7 बजेको समाचार सकियो। नमस्कार।